आवाज।
रेडियो तेहरान के सभी श्रोता मित्रों की सेवा में जहरा जैदी और साथियों का सलाम पहुंचे। श्रोताओं, आज हम अपने कार्यक्रम का आरंभ सूरह बकरा की आयत क्रमांक 207 से 210 तक की तिलावत और अनुवाद से कर रहे हैं। तिलावत का श्रेय प्राप्त कर रहे हैं प्रख्यात कारी पूर जरगरी।
بسم الله الرحمن الرحيم ومن الناس من يشري نفسه ابتغاء مرضات الله والله رؤوف بالعباد يا أيها الذين آمنوا ادخلوا في السلم كافة ولا تتبعوا خطوات الشيطان إنه لكم عدو مبين فإن زللتم من بعد ما جاءتكم البينات فاعلموا أن الله عزيز حكيم هل ينظرون إلا أن يأتيهم الله في ظلل من الغمام والملائكة وقضي الأمر وإلى الله ترجع الأمور صدق الله العلي العظيم
اللہ کے نام سے جو اتیانت کرپاشیل اور دیاوان ہے اور ایمان والوں میں سے کوئی ایسا بھی ہے جو ایشور کی پرسنتا پراپت کرنے کے لیے اپنی جان بھی دے دیتا ہے اور ایشور اپنے بندوں کے پرتی اتین دیاوان ہے۔ ہے ایمان والو، تم سب کے سب شانتی میں پرویش کرو اور ایشور کے پرتی سمرپت رہو اور شیطان کے پد چنوں کا انوسرن نہ کرو کہ وہ تمہارا کھلا ہوا شترو ہے۔ پھر یدی تم ان سب اسپشٹ نشانیوں اور چمتکاروں کے آنے کے بعد بھی پھسل کر پد بھرشت ہو گئے تو جان لو کہ ایشور پربھتوشالی اور تتو درشی ہے۔ کیا یہ پد بھرشت اتنے سارے اسپشٹ ترکوں کے باوجود اس بات کی پرتیکشا کر رہے ہیں کہ ایشور اور فرشتے بادلوں کی چھایا میں پرکٹ ہو کر ان کے سامنے آئیں اور ان کے سمکش نئے ترک رکھیں تاکہ یہ ایمان لائیں، جبکہ لوگوں کے مارگ درشن کے بارے میں ایشوریہ آدیش پورا ہو چکا ہے اور سبھی معاملے ایشور ہی کی اور لوٹائے جائیں گے۔
یہ تہران ہے اسلامی گڑتنت ایران کی آواز۔ شروع ہمارا یہ کاریکرم آپ شارٹ ویو میں 31 میٹر بینڈ برابر 9620 کلو ہرٹز پر سن رہے ہیں۔ ہمیں آشا ہے کہ ہمارا آج کا پرسارن بھی آپ کو اوشیہ پسند آئے گا۔ پتر ویوہار کے لیے ہمارے پتے نوٹ کر لیں، ہمارا ای میل ایڈریس ہے hindi@ws.iri.ir، جبکہ تازہ سماچاروں سے اوگت ہونے کے لیے ہماری ویب سائٹ کا پتہ ہے parstoday.com/hi۔ شروتاؤ آج بدھوار ہے، آبان کے 11 نومبر کی 2 اور عربی ثانی کی 7 تاریخ۔ ہمارے آج کے کاریکرم کی روپ ریکھا کچھ اس پرکار ہے۔ سب سے پہلے آپ سدا کی بھانتی دیش ودیش کے سماچار سنیں گے، اس کے پشچات راجنیتک چرچا کا دینک کاریکرم ہوگا، اس کے پشچات آپ امام حسن عسکری علیہ السلام کے جنم دیوس کے شبھ اوسر پر ہمارا وشیش کاریکرم سنیں گے، اور سبھا کا انتم کاریکرم ہوگا آج کل۔ شروتاؤ یہ تو تھی ہمارے آج کے کاریکرم کی روپ ریکھا، اور اب آپ کچھ ہی چھڑوں میں ریڈیو تہران سے سماچار سنیں گے۔ اور اب آپ ریڈیو تہران سے سماچار سنیے۔ بسم اللہ الرحمن الرحیم، سب سے پہلے آج کے مکھیہ سماچاروں کا سارانش۔ اسلامی کرانتی کے سروچ نیتا نے کہا ہے کہ 13 آبان دشتہ اور امریکہ کے پراست ہونے کا ادھارن ہے۔ راشٹر سنگھ نے فلسطینی اتی گھڑ کے سماپت کی جانے کی مانگ کی ہے۔ اتر کوریا نے پرمانو ہتھیاروں کے استعمال کی دھمکی دی ہے۔ دنیا بھر کے بہت سے دیشوں میں اسرائیل سے نفرت میں وردھی ہوتی جا رہی ہے۔ اور اب آپ وستار سے سماچار سنیے۔ ایران کے اسلامی کرانت کے سروچ نیتا نے کہا ہے کہ 13 آبان دشتا اور امریکہ کے پراست ہونے کا ادھارن ہے۔ آج ایران کی اسلامی کرانت کے سروچ نیتا آیت اللہ العظمی سید علی خامنائی نے چھاتروں سے ملاقات میں بل دے کر کہا کہ 13 آبان کا دن ارتھات 4 نومبر امریکی دشتا اور اس کے پراست ہونے کا ادھارن ہے۔ اسلامی کرانت کے سروچ نیتا نے بل دے کر کہا کہ 13 آبان ایک اتہاسک دن ہے، ایک اتہاس بھی ہے، اپنے اندر انبھو لیے ہوئے اور انبھووں کی سیکھ دینے والا بھی ہے۔ اسلامی کرانتی کے سروچ نیتا نے کہا کہ 13 آبان ایک اتہاس ہے، یعنی اس دن ایسی گھٹنا ہوئی جو اتہاس میں باقی رہے گی، اس گھٹنا کو بھلایا نہیں جا سکتا، اسے بھلایا بھی نہیں جانا چاہیے۔ انہوں نے کہا کہ 13 آبان انبھووں کی سیکھ دینے والا بھی ہے، کیونکہ اسی گھٹنا کے کارن ایک پرتکریا استتو میں آئی جو ہمارے لیے، دیش کے بھوش کے لیے، خود آپ کے بھوش کے لیے اور خود آپ کے راشٹر کے لیے پاٹھ ہے۔ اسی پرکار اسلامی کرانتی کے سروچ نیتا نے کہا کہ جو لوگ یہ سوچتے ہیں کہ امریکہ ایک ایسی شکتی ہے جس کا کچھ نہیں کیا جا سکتا، ہم 13 آبان کو پیش آنے والی گھٹنا کو دیکھتے ہیں تو گیات ہو جاتا ہے کہ نہیں، उसे पूरी तरह प्रभावित किया जा सकता है। इस्लामिक क्रांति के सर्वोच्च नेता ने बल देकर कहा कि हालिया कुछ सप्ताहों के दौरान हाइब्रिड वारफेयर में अमेरिका, जर्मनी शासन, यूरोप के कुछ शक्तियां और कुछ गुटों ने ईरानी राष्ट्र को नुकसान व आघात पहुंचाने के लिए समस्त संभावनाओं का प्रयोग किया, परंतु ईरानी राष्ट्र ने उनकी साजिशों को नाकाम बना दिया। उन्होंने कहा कि इस महत्वपूर्ण दिन को अमेरिकी क्रोधित होते हैं क्योंकि जहां ये दिन दुष्टता का उदाहरण है, वही इस बात को भी सिद्ध करने का दिन है कि अमेरिका को परास्त किया जा सकता है। इसी प्रकार सर्वोच्च नेता ने ईरानी राष्ट्र के समर्थन पर आधारित अमेरिकी अधिकारियों के आजकल के बयानों को पाखंड पर आधारित बताया और कहा कि आपने परमाणु वैज्ञानिकों के हत्यारे यानी जर्मनी शासन का समर्थन किया और अमेरिका और दूसरे देशों में ईरानी राष्ट्र का अरबों डॉलर रोककर उसे अपनी संपत्ति से लाभ उठाने से वंचित किया। उन्होंने कहा कि ईरान विरोधी अधिकांश घटनाओं में आपकी भूमिका दिखाई देती है और उसके बाद आप पूरी निर्लज्जता से झूठ बोलते हैं और दावा करते हैं कि ईरानी राष्ट्र के हितैषी व शुभ चिंतक है। ज्ञात रहे कि 13/4 के दिन को ईरान में अंतर्राष्ट्रीय साम्राज्य से मुकाबले और छात्र दिवस का नाम दिया गया है। संयुक्त राष्ट्र संघ के महासचिव ने एक बार फिर फिलिस्तीन में शांति स्थापित करने और जॉर्डन नदी के पश्चिमी किनारे पर जर्मनी शासन के अधिग्रहण को समाप्त किए जाने की मांग की है। एंटोनियो गुटेरेस ने आज अल्जीरिया में अरब देशों के नेताओं के 31वें शिखर सम्मेलन के उद्घाटन भाषण में कहा, हम फिलिस्तीन समस्या से आरंभ करते हैं। इस समस्या के बारे में राष्ट्र संघ का दृष्टिकोण स्पष्ट है और वो यह है कि अवैध अधिकृत फिलिस्तीन में शांति को आगे बढ़ाया जाना चाहिए और अधिग्रहण समाप्त होना चाहिए। उन्होंने कहा कि हमारा संयुक्त उद्देश्य दो देशों का गठन है जो शांति व सुरक्षा के साथ एक दूसरे के साथ रहेंगे और कुद्स दोनों की राजधानी होगा। अल्जीरिया के राष्ट्रपति अब्दुल मजीद तबून ने भी इस सम्मेलन के उद्घाटन भाषण में कहा, दो देशों के दृष्टिकोण को अमली जामा पहनाने में सुरक्षा परिषद की अक्षमता को दृष्टि में रखते हुए मेरा मानना है कि अरब देशों को चाहिए कि फिलिस्तीनियों का राजनीतिक व नैतिक समर्थन करें ताकि वे प्रतिरोध कर सके। उन्होंने कहा कि फिलिस्तीन में केवल न्यायपूर्ण तरीके से ही शांति स्थापित हो सकती है। उन्होंने कहा कि अंतर्राष्ट्रीय समस्याओं को ध्यान में रखते हुए अब भी हमारी पहली प्राथमिकता फिलिस्तीन है। ये समाचार आप रेडियो तेहरान से सुन रहे हैं। कतर और कुवैत ने इसराइल के विस्तारवाद की कड़े शब्दों में निंदा करते हुए फिलिस्तीन की धरती विशेष रूप से अवैध अधिकृत फिलिस्तीनी इलाकों की आजादी की मांग की है। संयुक्त राष्ट्र संघ में कतर के स्थायी प्रतिनिधि उलिया अल सारी ने कहा कि इसराइल को अरब देशों विशेषकर सीरिया के गोलान हाइट्स, लेबनान और फिलिस्तीन की धरतियों का अधिग्रहण समाप्त कर देना चाहिए। संयुक्त राष्ट्र संघ में कतर की महिला राजदूत ने सुरक्षा परिषद की बैठक में कहा कि दो आजाद सरकारों के गठन का मुद्दा फिलिस्तीन का बेहतरीन हल है। उन्होंने बस्तियों के निर्माण को तुरंत रोकने, फिलिस्तीनी शरणार्थियों की स्वदेश वापसी, फिलिस्तीनी जनता के ऐतिहासिक अधिकारों की पूर्ति और स्वतंत्र फिलिस्तीनी राज्य के गठन की आवश्यकता पर बल दिया। दूसरी ओर कुवैत ने फिलिस्तीनी नागरिकों, विशेषकर वेस्ट बैंक के दो शहरों नाबलस और रामल्लाह पर इसराइल के निरंतर पार्श्विक हमलों की निंदा की है। कुवैत ने कहा है कि अधिग्रहणकारी इसराइल के अधिकारी इन परिणामों के जिम्मेदार हैं। कुवैत ने कहा कि सरकार ने विश्व समुदाय से मांग की है कि वो फिलिस्तीनियों के समर्थन के लिए कार्रवाई करें और एक न्याय संगत और समग्र हल की प्राप्ति के लिए वार्ता का प्रयास करें। पिछले 4 साल से भी कम समय में ये इसराइल में 5वां आम चुनाव है। किसी भी दल को पूर्ण रूप से बहुमत न मिलने की वजह से इसराइल में एक के बाद एक 3 साल में 5वीं बार आम चुनाव हुए हैं। इस साल के आरंभ में अप्रैल के महीने में सांसद एदित सिलमैन ने प्रधानमंत्री नफ्ताली बेनेट की धार्मिक राष्ट्रवादी यमीना पार्टी से इस्तीफा दे दिया था। उनके इस्तीफे के साथ ही यमीना पार्टी जरूरी बहुमत से पिछड़ गई। سلمین کے استعفے نے 8 پارٹیوں کے گٹھ بندھن کو است ویست کر دیا۔ اسرائیل میں جو سنسدیہ پرنالی ہے اس میں الگ الگ آکار کے کئی الگ الگ دل ہیں، لیکن ان میں سے کسی بھی دل نے نیسٹ میں کبھی بھی اکیلے دم پر بہمت حاصل نہیں کیا، جس سے پارٹیوں کو سرکار بنانے کے لیے آوشیک 61 سیٹوں تک پہنچنے کے لیے گٹھ بندھن کرنے کے لیے مجبور ہونا پڑتا ہے۔ روس کے رکشا منتری کا کہنا ہے کہ راشٹرپتی ولادیمیر پوتن کے سارجنک سوئم سیویوں کے روپ میں یوکرین کے یدھ میں 87,000 لوگوں کو بھیجا گیا ہے۔ فارس نیوز کے انوسار پوتن کے جنرل موبائلیشن آرڈر کی پریدھ میں 87,000 سوئم سیویوں کو یوکرین میں یدھ گرست چھیتروں میں بھیج دیا گیا ہے۔ روس کے رکشا منتری نے منگلوار کو بتایا کہ 3,00,000 لوگوں میں سے 87,000 سوئم سیویوں کو یوکرین کے یدھ گرست چھیتروں میں بھیج دیا گیا ہے۔ انہوں نے کہا کہ جن سینکوں کو انیوار سیوا کے روپ میں بلایا گیا ہے وہ دیش کی سینہ کے وشیش آپریشن میں حصہ نہیں لے گے۔ ان کے انوسار ان میں سے 87,000 سوئم سیویوں کو اترکت ٹریننگ اور آوشیک کوآرڈینیشن کے بعد یدھ گرست چھیتروں میں بھیجا گیا ہے۔ اتر کوریا نے امریکہ اور دکشن کوریا کے سنیکت سینیہ ابھیاس کی پرتکریا میں کہا ہے کہ وہ پرمانو ہتھیاروں کا پریوگ کر سکتا ہے۔ اتر کوریا نے منگلوار کی رات کو ایک بار پھر امریکہ اور دکشن کوریا کو دھمکی دی ہے کہ اتر کوریا کی سینہ اپنا اسٹریٹجک مشن انجام دے سکتی ہے۔ ایسوسیٹڈ پریس کی رپورٹ کے انوسار اتر کوریا نے کہا ہے کہ امریکہ اور دکشن کوریا کے سینیہ ابھیاس جاری رہنے کی استھتی میں دونوں دیشوں کو اتہاس کی خطرناک قیمت چکانی پڑے گی۔ اتر کوریا کی ستاداری لیبر پارٹی کے مہا سچیو پاک جونگ چون نے امریکی رکشا منترالہ پینٹاگون پر آروپ لگایا کہ امریکہ کا اصلی لکشیہ اتر کوریا کی شاسن ویوستھا کو ختم کرنا ہے۔ انہوں نے دکشن کوریا کے سینیہ ادھیکاریوں کی بھی آلوچنا کی۔ دکشن کوریا کی سینا نے اتر کوریا کو چیتاونی دی ہے کہ پرمانو ہتھیاروں کے پریوگ سے اتر کوریا تباہی کے مارگ پر چلا جائے گا۔ پاک جونگ جون نے کہا کہ اگر امریکہ اور دکشن کوریا بھائی کے بنا اتر کوریا کے خلاف اپنی سینہ کے استعمال کرنے کی کوشش کریں گے تو میں کہنا چاہتا ہوں کہ اتر کوریا کے وشیش سینک اولمب اسٹریٹجک کاروائی انجام دیں گے۔ یہ سماچار آپ ریڈیو تہران سے سن رہے ہیں۔ امریکہ اتری آسٹریلیا میں ایک ایئر بیس پر 6 پرمانو سکشم B-52 بمبرز بھیجنے کی تیاری کر رہا ہے۔ امریکی چینل ABC نے بتایا کہ واشنگٹن نے آسٹریلیا کے اتری چھیتر میں ڈاروین شہر سے لگ بھگ 300 کلومیٹر دکشن میں ایئر بیس پر ویمان کے لیے سمرپت سویدھاؤں کے نرمان کے لیے وستر یوجنا تیار کی تھی۔ اتر کوریا اور دکشن کوریا نے بدھوار کو ایک دوسرے کی سمندری سیما میں میزائلیں داغی۔ پراپت سماچاروں کے انوسار اتر کوریا نے دکشن کوریا کے سوکیو شہر سے لگ بھگ 60 کلومیٹر دور اولو گڈو دیپ پر کم دوری کی مارک کھمتا والی بیلسٹک میزائل داغی۔ اس کے 3 گھنٹے بعد دکشن کوریا نے جوابی کارروائی کی۔ دکشن کوریا نے کہا کہ اتر کوریا کی کارروائی اس کے چھیتر کا اسویکار الگھن ہے۔ بھارت کے کیندریہ گرہ منترالے نے سوموار کو ایک ادھیسوچنا جاری کیا جس میں گجرات کے 2 ضلعوں مہسانا اور آنند کے کلکٹروں کو پاکستان، بنگلہ دیش اور افغانستان سے گئے ہندو، سکھ، بودھ، جین، پارسی، عیسائی سمدائے کے لوگوں کو ناگرکتا پرمان پتر دینے کی انومتی دی گئی ہے۔ اپنی ادھیسوچنا میں گرہ منترالے نے ناگرک ادھینیم 1955 کی دھارا 16 دوارا پردت شکتیوں کا استعمال کرنے کا حوالہ دیا۔ اور اسی کے ساتھ ریڈیو تہران سے سماچار سماپت ہوئے۔
یہ ریڈیو تہران کی ہندی سیوا ہے۔
راجنیتک چرچا۔
श्रोतो, आपका स्वागत है कार्यक्रम राजनीतिक चर्चा में। मैं हूं अहमद अब्बास। कार्यक्रम राजनीतिक चर्चा में आज हम बात करेंगे इस्लामी गणतंत्र ईरान और आर्मेनिया के बीच होने वाली सहमतियों की। कार्यक्रम राजनीतिक चर्चा में हम एक नजर डालेंगे इसराइल की राजनीतिक अस्थिरता और गहराते संकट पर। भारत में कांग्रेस पार्टी की अध्यक्षता संभालने के बाद अब मल्लिकार्जुन खड़गे के सामने राजस्थान का पार्टी संकट है। देखना यह है कि वो इस संकट को कैसे हल करते हैं। तो चर्चा के विषय यही हैं। आरंभ करते हैं ईरान आर्मेनिया संबंधों से। आर्मेनिया के प्रधानमंत्री इस्लामी गणतंत्र ईरान के दौरे पर आए हैं। दोनों देशों के बीच होने वाली बातचीत और समझौते एक महत्वपूर्ण दिशा की ओर दोनों देशों की प्रगति का इशारा दे रहे हैं। जायजा ले रहे हैं अख्तर अब्बास।
आर्मेनिया के प्रधानमंत्री के साथ एक संयुक्त संवाददाता सम्मेलन में इस्लामी गणतंत्र ईरान के राष्ट्रपति ने कहा कि आर्मेनिया के प्रधानमंत्री की तेहरान यात्रा दोनों देशों के बीच संबंधों को विस्तृत करने की दिशा में एक महत्वपूर्ण मोड़ साबित होगी। मंगलवार को आर्मेनिया के प्रधानमंत्री निकोल पाशिनियान एक उच्च स्तरीय राजनीतिक और आर्थिक प्रतिनिधिमंडल के साथ तेहरान पहुंचे और उन्होंने राष्ट्रपति सैयद इब्राहिम रईसी से मुलाकात की। आर्मेनिया के प्रधानमंत्री का यह दूसरा तेहरान दौरा है। इससे पहले वो राष्ट्रपति सैयद इब्राहिम रईसी के शपथ ग्रहण समारोह में भी भाग ले चुके हैं। राष्ट्रपति ने बताया कि पिछले महीनों में तेहरान येरवान के बीच व्यापारिक संबंधों में 43% की वृद्धि हुई है। उनका कहना था कि हमने वार्ता के दौरान दोनों देशों के बीच आर्थिक सहयोग और व्यापारिक आदान प्रदान के स्तर को बढ़ाने पर ध्यान दिया और दोनों देशों के बीच व्यापारिक आदान प्रदान को $3 अरब तक पहुंचाने के मार्ग पर चर्चा की, जो दोनों देशों के अधिकारियों की इच्छा से काफी हद तक संभव है। आर्मेनिया के प्रधानमंत्री की ईरान यात्रा के दौरान दोनों देशों के अधिकारियों ने ऊर्जा क्षेत्र में आर्थिक सहयोग पर एक सहमति नोट पर हस्ताक्षर किए, जिसमें दोनों देशों के बीच 2031 तक गैस और बिजली विनिमय का विस्तार करने पर सहमति हुई। भू राजनीतिक और पड़ोसी होने के नाते ईरान और आर्मेनिया ने पिछले एक साल में संबंधों का विस्तार करने और दक्षिणी कॉकेशिया में शांति स्थापित करने की कोशिश करने के उद्देश्य से राजनयिक वार्ता को एजेंडे में रखा है। पिछले सप्ताह ईरान के विदेश मंत्री हुसैन अमीर अब्दुल्लाहियान की येरवान यात्रा और आर्मेनिया के प्रधानमंत्री की हालिया ईरान यात्रा इन राजनयिक प्रयासों और दोनों देशों के बीच संबंधों के विकास पर बल देने की एक अहम मिसाल है। इन दोनों देशों के बीच लगभग 35 किलोमीटर की एक आम सीमा है, जिसे ईरान और यूरेशिया क्षेत्र और यूरोप के बीच संचार मार्ग माना जा सकता है। परिवहन गलियारों को मजबूत करने का भी एक विशेष स्थान समझा जाता है। ईरान की बंदरगाहें, विशेषकर दक्षिण में स्थित चाबहार बंदरगाह, आर्मेनिया सहित अन्य देशों के साथ व्यापारिक लेन देन के लिए बेहतरीन क्षमता से संपन्न है। ईरान में आर्मेनिया के राजदूत आर्सेन आवाकियान के अनुसार चाबहार बंदरगाह ईरान, आर्मेनिया और भारत के बीच संबंधों को विस्तृत करने का बेहतरीन साधन है। इस्लामी गणतंत्र ईरान और आर्मेनिया ने ईरान आर्मेनिया गैस पाइपलाइन, बिजली आदान प्रदान, वाणिज्यिक सहयोग, कृषि निर्माण और औद्योगिक उत्पादों के निर्यात के माध्यम से आपस में सफल सहयोग किया है। कॉकेशिया के मामलों के विशेषज्ञ सैयद मोहम्मद रजा दमावंदी व्यापारिक आदान प्रदान बढ़ाने के लिए दोनों देशों के लक्ष्य निर्धारण का जिक्र करते हुए कहते हैं कि ऐसा लगता है कि पाशिनियान की तेहरान यात्रा सिर्फ एक राजनयिक यात्रा और संवाद से अधिक ठीक है क्योंकि परिस्थितियों को देखते हुए विदेश मंत्री हुसैन अमीर अब्दुल्लाहियान की येरवान यात्रा के तुरंत बाद होने वाली यात्रा दोनों देशों द्वारा गंभीर निर्णयों का संकेत दे रही है।
इसराइल में राजनीतिक अस्थिरता गहराती जा रही है और अलग अलग तरह की अटकलें लगाई जा रही हैं। स्थिति का जायजा पेश कर रहे हैं कायम रिजवी।
पिछले चार वर्षों के दौरान इसराइल में पांचवी बार संसदीय चुनाव आयोजित कराए गए। वर्तमान समय में इसराइल में राजनीतिक अस्थिरता पाई जाती है। सन 1996 से वहां पर लगभग हर ढाई वर्ष के बीच एक बार चुनाव सम्पन्न हुआ है। पिछले चार वर्षों में ये स्थिति अधिक जटिल हुई है। इसका एक कारण वहां पर राजनीतिक पटल पर पाए जाने वाले गंभीर मतभेद हैं। इसराइल की संसद में 120 सीटें हैं। इस हिसाब से 61 सीटें प्राप्त करने वाली पार्टी या गठबंधन ही सरकार का गठन करने में सक्षम होगा। बताया जाता है कि नेतन्याहू के प्रतिस्पर्धी एकजुट नहीं है। उनके बीच कई प्रकार के वैचारिक मतभेद पाए जाते हैं। यही कारण है कि वे एक वर्ष से अधिक समय तक सत्ता में नहीं रह पाए और नए चुनाव करवाने पड़े। इन हालिया चुनावों में इसराइल के संचार माध्यम चुनावों को नेतन्याहू की सत्ता में वापसी के रेफरेंडम के रूप में पेश कर रहे हैं। लिक्विड पार्टी के नेता और इसराइल के पूर्व प्रधानमंत्री नेतन्याहू के बारे में ये भी कहा जा रहा है कि उनकी जीत की संभावना अधिक है, लेकिन ये भी एक वास्तविकता है कि नेतन्याहू के समर्थक दलों का 61 के आंकड़ों तक पहुंचना कोई आसान काम नहीं है। संसदीय चुनावों में नेतन्याहू के सबसे बड़े प्रतिस्पर्धी लैपिड हैं, किंतु बहुमत तक उनकी पहुँच के बारे में अभी कुछ कहना जल्दी होगा। इन चुनावों में एक नया गठबंधन धार्मिक जायोनियों का है। ये वहां के संसदीय चुनाव का तीसरा कोण माने जा रहे हैं। इस गठबंधन के बारे में कहा जा रहा है कि वो इसराइल की संसद में संभवतः 14 सीटें तक हासिल कर सकता है। धार्मिक जायोनिस्ट गठबंधन नेतन्याहू का समर्थक है। टीकाकार कहते हैं कि नेतन्याहू इस बार अतिवादी दक्षिण पंथियों को लेकर मंत्रिमंडल बनाना चाहते हैं, जिसके बारे में इसराइल के भूतपूर्व विदेश मंत्री ने इसके दुष्परिणामों के प्रति उनको सचेत कर दिया है। विशेष बात यह है कि इसराइल में पिछले चुनावों में नेतन्याहू को सत्ता से हटाने के प्रयास किए गए थे, जबकि हालिया चुनावों में नेतन्याहू की वापसी की संभावना अधिक पाई जाती है। राजनीतिक विश्लेषकों का ये कहना है कि इसराइल के हालिया चुनावों में नेतन्याहू जीते या हारे, मुख्य मुद्दा यह है कि अवैध अधिकृत फिलिस्तीन में पाई जाने वाली राजनीतिक अस्थिरता फिलहाल इससे समाप्त होने वाली नहीं है।
ये रेडियो तेहरान की हिंदी सेवा है। और आप सुन रहे हैं कार्यक्रम राजनीतिक चर्चा। समाचारों से एक कदम आगे बढ़ते हुए घटनाओं की तह तक पहुंचने और विभिन्न आयामों को छूने की कोशिश। कार्यक्रम राजनीतिक चर्चा।
भारत में कांग्रेस पार्टी के अध्यक्ष बनने के बाद मल्लिकार्जुन खड़गे के सामने अब एक चुनौती राजस्थान में पार्टी के भीतर पाए जाने वाले संकट का समाधान करना है। ब्यौरे के साथ हमारे संवाददाता शमशाद काजमी।
कांग्रेस का नया अध्यक्ष चुने जाने के बाद अब मल्लिकार्जुन खड़गे को राजस्थान में कांग्रेस के भीतर चले आ रहे विवाद को सुलझाने की बड़ी चुनौती है। अशोक गहलोत और सचिन पायलट गुटों के बीच विवाद एक बार फिर गहराता नजर आ रहा है। सचिन पायलट राजस्थान की राजनीति में एक बार फिर भूचाल लाने की तैयारी कर रहे हैं। उन्होंने बुधवार को कहा कि जिन नेताओं के विरुद्ध अनुशासनहीनता का नोटिस जारी हुआ था उन पर कांग्रेस अध्यक्ष जल्द फैसला करें। ज्ञात रहे कि जिन विधायकों पर अनुशासनहीनता और बगावत का आरोप है वे राजस्थान के मुख्यमंत्री अशोक गहलोत के समर्थक माने जाते हैं। पत्रकारों से बात करते हुए सचिन पायलट ने कहा कि राजस्थान में 25 सितंबर को कांग्रेस विधायक दल की बैठक बुलाई गई थी जो नहीं हो पाई, इसके लिए खुद मुख्यमंत्री ने पार्टी से माफी मांगी थी। राजस्थान पहुंचे पर्यवेक्षकों ने भी इसे गंभीरता से लिया था और AICC ने इसे अनुशासनहीनता का मामला माना था। उन्होंने कहा कि कांग्रेस एक अनुशासित पार्टी है जिसमें सबके लिए कानून बराबर है। पायलट ने मानगढ़ धाम पर प्रधानमंत्री नरेंद्र मोदी द्वारा मुख्यमंत्री अशोक गहलोत की प्रशंसा को दिलचस्प बताया और कहा कि इसे हल्के में नहीं लिया जाना चाहिए।
प्रधानमंत्री जी ने कल जो बयान दिए, जो बड़ाइयां करी, मैं समझता हूँ बड़ा दिलचस्प एक घटनाक्रम है, क्योंकि इसी प्रकार प्रधानमंत्री जी ने सदन के अंदर गुलाम नबी आजाद साहब की बड़ाइयां करी थी।
गहलोत और पायलट खेमे के बीच चला आ रहा पुराना विवाद उस समय एक बार फिर गहरा गया था जब गहलोत खेमे के लगभग 90 विधायकों ने कांग्रेस अध्यक्ष चुनाव लड़ने के अशोक गहलोत के फैसले की घोषणा के बाद कहा था कि उन लोगों को सत्ता में नहीं आने देना चाहिए जिन्होंने विद्रोह किया था और हम लोगों ने इस विद्रोह को विफल बनाया था। समझा जाता है कि राजस्थान के मुख्यमंत्री पद के लिए गांधी परिवार की पसंद सचिन पायलट हैं, लेकिन अब देखना है कि कांग्रेस के नए अध्यक्ष इस विवाद को सुलझाने में क्या रुख अपनाते हैं। टीकाकारों का मानना है कि चूंकि राजस्थान में अगले ही वर्ष विधानसभा के चुनाव होने वाले हैं, ऐसे में मल्लिकार्जुन खड़गे मुख्यमंत्री को बदलना नहीं चाहेंगे बल्कि दोनों गुटों को समझा बुझाकर शांत करने का प्रयास करेंगे, क्योंकि राजस्थान के राजनीतिक संकट का नकारात्मक प्रभाव चुनाव के साथ साथ भारत जोड़ो यात्रा पर भी पड़ सकता है जिसका नेतृत्व राहुल गांधी कर रहे हैं। शमशाद काजमी, रेडियो तेहरान, दिल्ली।
और इसी के साथ राजनीतिक चर्चा का कार्यक्रम समाप्त होता है।
ये तेहरान है, इस्लामी गणतंत्र ईरान की आवाज। श्रोताओ, अब इमाम हसन अस्करी अलैहिस्सलाम के जन्मदिवस की विशेष अवसर पर हमारा विशेष कार्यक्रम।
प्रिय श्रोतागण, पैगंबर इस्लाम के वंशज हजरत इमाम हसन अस्करी अलैहिस्सलाम के शुभ जन्म दिवस पर विशेष चर्चा के साथ आपकी सेवा में उपस्थित हैं। स्वाति और मोहम्मद मेहदी का सलाम स्वीकार कीजिए, साथ ही हम इस शुभ अवसर की बधाई भी प्रस्तुत करते हैं।
दोस्तों, हिजरी कमरी कैलेंडर के मुताबिक सन 232 के चौथे महीने रबीउस्सानी की 8 तारीख को पैगंबर इस्लाम के खानदान में एक बच्चे के जन्म लेने के साथ ही चारों तरफ अध्यात्म का उजाला फैला और लोगों को पैगंबर इस्लाम के अस्तित्व से निकलने वाली खुशबू की याद आई। ये फूल खिला तो मदीना नगर में पवित्र और विचित्र उल्लास भर गया और परिंदों ने चहचहाकर कसीदे पढ़े। उनका आना और इस संसार से जाना किसी फूल की तरह था। आपका जीवन ज्यादा लंबा नहीं था, मगर आपके बेटे इमाम महदी अलैहिस्सलाम, जो उनके उत्तराधिकारी हैं, अल्लाह की आज्ञा से बहुत लंबी उम्र के मालिक हैं। वो धरती पर अल्लाह की आखिरी हुज्जत हैं।
इमाम हसन अस्करी अलैहिस्सलाम पैगंबर इस्लाम के उत्तराधिकारी के रूप में पहचानने वाले 12 इमामों में 11वें इमाम हैं। उनके पिता का नाम इमाम अली नकी अलैहिस्सलाम था, जो शियों के 10वें इमाम हैं। उनकी माता का नाम सोसन, उनके लकब की बात की जाए तो जकी, फाजिल और रफीक जैसे उनके कई लकब हैं। अस्करी भी उनका लकब है जो बहुत ही मशहूर है, लेकिन ये लकब उनके पिता इमाम अली नकी अलैहिस्सलाम के लिए भी इस्तेमाल होता रहा है, इसीलिए कि दोनों को भी सारमरा नगर में नजरबंद रखा गया, जो प्रकार से फौजी इलाका था और अस्करी का अर्थ होता है सामरिक। इमाम हसन अस्करी अली सलाम बचपन से ही अपने पिता के साथ अपने वतन से निर्वासित कर दिए गए और हुकूमत की कड़ी निगरानी में रखे गए। उनकी इतनी कड़ी निगरानी थी कि उन्हें शहर से बाहर जाने की अनुमति नहीं थी। इतनी कड़ाई थी कि इमाम हसन अस्करी अली सलाम अपने जीवन में एक भी हज या उम्रा नहीं कर सके। इस आयाम से देखा जाए तो वे अपने पूर्वजों से ज्यादा कठिन हालात में रहे।
पैगंबर इस्लाम के वंशज जिन्हें अहले बैत कहा जाता है, उनसे संबंध रखने वाली हर हस्ती का जन्म खास रूहानियत और ज्योति का मालिक होता है। लेकिन सबसे महत्वपूर्ण बात इन महान हस्तियों के जीवन से मिलने वाले मूल्यवान पैगाम और पाठ हैं। पैगंबर इस्लाम के अहले बैत अपनी पूरी जिंदगी में नैतिक, धार्मिक और इंसानी उसूलों का व्यवहारिक रूप से प्रचार प्रसार करते रहे और बेहतरीन आदर्श पेश करते रहे। इमाम हसन अस्करी अलैहिस्सलाम के जीवन पर जब हम नज़र डालते हैं और उनके व्यक्तित्व का अध्ययन करते हैं तो बड़ी हैरत अंगेज चीज़ें नज़र आती हैं। पैगंबर इस्लाम ने अपने जीवन के अंतिम क्षणों में अपने अनुयायियों से कहा था कि बेशक मैं तुम्हारे बीच दो मूल्यवान चीज़ें छोड़कर जा रहा हूँ, अगर तुम उनसे जुड़े रहे तो मेरे बाद हरगिज गुमराह न होगे। एक तो अल्लाह की किताब है और दूसरे मेरे अहले बैत हैं। ये दोनों एक दूसरे से अलग नहीं होंगे, यहाँ तक कि हौज़े कौसर पर मुझसे आ मिलेंगे। तो बहुत ध्यान रखना कि मेरे बाद उनके साथ तुम्हारा क्या कर्तव्य व बर्ताव होता है। मगर खेद की बात है कि पैगंबर इस्लाम के बाद उनकी इस सिफारिश का ख्याल नहीं रखा गया, बल्कि इसकी अवहेलना की गई। पैगंबर इस्लाम के बाद उनके अहले बैत के साथ इमाम हसन अस्करी अलैहिस्सलाम के दौर तक दुश्मनी का बर्ताव किया गया।
रवायतों के मुताबिक आखिरी इमाम और मानवता के मोक्षदाता इमाम मेहदी अलैहिस्सलाम उनके सुपुत्र हैं। इस बारे में इमाम के दुश्मनों को भी पहले से पता था कि उनकी औलाद में से कोई हस्ती इमाम जमाना है जो आकर दुनिया से जुल्म की बिसात समेट देंगे और न्याय की स्थापना करेंगे। यही वजह थी कि जालिम शासक इमाम जमाना को जन्म से पहले ही खत्म कर देने की फिक्र में लग गए। बनी अब्बास शासन की कड़ी निगरानी के बावजूद उन्हें इमाम मेहदी अलैहिस्सलाम के जन्म लेने की भनक भी नहीं लग सकी। इमाम मेहदी अलैहिस्सलाम को उनकी माता हजरत नरजिस ने जन्म दिया और इस तरह इमामत का सिलसिला आगे बढ़ा।
शियों को इमाम ज़मान अलैहिस्सलाम की गैबत यानी नज़रों से ओझल रहने के लंबे दौर के लिए मानसिक रूप से तैयार करना इमाम हसन अस्करी अलैहिस्सलाम का एक लंबा दायित्व था, क्योंकि किसी भी समुदाय और समूह के पेशवा की गैबत और नज़रों से ओझल हो जाना एक अस्वाभाविक और गैर सामान्य घटना है। इस पर यकीन करना और इसकी कठिनाइयों को बर्दाश्त करना लोगों के लिए कठिन होता है। पिछले इमामों में से हर एक ने लोगों को इस विषय के बारे में सूचित किया और मानसिक रूप से उन्हें इस स्थिति का सामना करने के लिए तैयार करने की कोशिश की। इमाम हसन अस्करी अलैहिस्सलाम के ज़माने में ये प्रयास ज़्यादा स्पष्ट रूप से अंजाम दिया गया, क्योंकि इमाम महदी अलैहिस्सलाम के जन्म के बारे में पैगम्बर और इमामों की बार बार की गई ताकीद मौजूद थी। मगर इमाम हसन अस्करी अलैहिस्सलाम ने अपने खास शियों को भी इमाम महदी अलैहिस्सलाम को दिखाया और कहा था कि मेरा बेटा मेरे बाद मेरा उत्तराधिकारी है। दूसरी ओर इमाम हसन अस्करी अलैहिस्सलाम से शियों का संपर्क दिन प्रतिदिन सीमित होता जा रहा था। यहाँ तक कि समर्रा नगर के भीतर भी इमाम तक कोई संदेश पहुँचाना हो तो खत के रूप में पहुँचाया जाता था। इसलिए लोगों को इमाम ज़माना की गैबत के दौर के लिए तैयार करना बहुत ज़रूरी था।
گھر میں نظر بند ہونے کے باوجود امام حسن عسکری علیہ السلام کا شیعوں سے سمپرک ٹوٹا نہیں۔ وکیلوں کا جو نیٹ ان کے پتا امام علی نقی علیہ السلام نے بنایا تھا اور جس کا لکش یہی تھا، اسے امام حسن عسکری علیہ السلام نے اور بھی وستار دے دیا۔ اسی پروگرام کے تحت اہل بیت سے شردھا رکھنے والی بڑی ہستیوں کو چن کر مہتوپورن شہروں جیسے کوفہ، بغداد، نیشاپور، قوم، خوراسان، مدائن، یمن، رے، آذربائیجان، سارمرا، جورجان اور بسرا میں نیوکت کیا گیا تھا۔ ان کی مدد سے امام کی کوشش ہوتی تھی کہ عام لوگوں تک صحیح جانکاریاں اور شکشائیں پہنچے اور لوگ دھارمک معاملوں میں گمراہ نہ ہو پائیں۔
ایک واقعہ ہوا جس سے لوگوں کا ایمان ڈگمگانے کی آشنکا پیدا ہو گئی۔ یہ سوکھا پڑ جانے کا وشے تھا۔ امام حسن عسکری علیہ السلام نے اس مشکل کا سمادھان نکالا۔ لمبا سمے ہو گیا تھا کہ بارش نہیں ہو رہی تھی اور لوگ سوکھے سے بہت پریشان تھے۔ حکومت سے جڑے لوگوں نے بارش کے لیے پڑھی جانے والی وشیش نماز نماز استسقاء پڑھی، مگر بارش نہیں ہوئی۔ پھر عیسائیوں کا ایک سموہ اکتریت ہوا اور وہ صحرا کی طرف گئے۔ ان کے بیچ ایک بوڑھا ویکتی تھا جو پادری تھا۔ اس نے جیسے ہی دعا کے لیے ہاتھ اٹھائی، بارش ہونے لگی۔ یہ گھٹنا دوسرے دن بھی دہرائی گئی۔ اس پادری نے جیسے ہی دعا کے لیے ہاتھ اٹھائی، بارش شروع ہو گئی۔ دو بار بارش ہونے کے بعد یہ حالت ہو گئی کہ بہت سے مسلمانوں کو اسلام کے بارے میں شک ہونے لگا اور کچھ لوگ عیسائیت کی اور جھکنے لگے۔ اس بیچ خلیفہ نے امام حسن عسکری علیہ السلام کو بلایا اور ان سے کہا کہ رسول اللہ کی امت کی مدد کیجیے، ورنہ وہ تباہ ہو جائے گی۔
جب عیسائی دعا کے لیے گئے تو امام حسن عسکری علیہ السلام بھی اپنے کچھ شردھالوؤں کے ساتھ صحرا میں گئے۔ انہوں نے پادری کو دیکھا کہ اس نے دعا کے لیے ہاتھ اٹھائے تو امام نے اپنے ایک غلام سے کہا کہ اس ویکتی کی انگلیوں کے بیچ جو چیز ہے اس سے لے لو۔ غلام نے اس کی انگلیوں کے بیچ سے ایک ہڈی کا ٹکڑا نکالا۔ امام نے ہڈی کا ٹکڑا اپنے ہاتھ میں لینے کے بعد اس پادری سے کہا کہ اب دعا کرو۔ اب جب پادری نے دعا کی تو بارش نہیں ہوئی، بلکہ آسمان میں موجود بادل بھی چھٹ گئے اور دھوپ نکل آئی۔ خلیفہ نے امام حسن عسکری علیہ السلام سے پوچھا کہ اس ہڈی کا کیا ماجرا ہے تو امام نے جواب دیا کہ یہ ویکتی کسی پیغمبر کی قبر کے قریب سے گزر رہا تھا جس کے پاس اسے ہڈی کا ایک ٹکڑا ملا جسے اس نے اٹھا لیا۔ یہ پیغمبر کی ہڈی کا ٹکڑا ہے اور یہ اللہ کا قانون ہے کہ جب بھی کسی پیغمبر کی ہڈی آسمان کے نیچے ظاہر ہوگی تو بارش ضرور ہوگی۔ اس طرح امام حسن عسکری علیہ السلام نے ایک بڑے فتنے کو ناکام بنایا اور مسلمانوں کی ایمان کی رکشا کی۔
عباسی خلیفاؤں کو شروع میں ہی اندازہ ہو گیا تھا کہ امام حسین علیہ السلام کی قبر اور کربلا آندولن کا سروت ہے۔ روچک بات یہ ہے کہ عباسی خلیفاؤں نے خود بھی امام حسین علیہ السلام کے خون کا انتقام لینے کے نام پر حکومت حاصل کی تھی، مگر حکومت مل جانے کے بعد دوسرے عباسی خلیفہ منصور نے اور اس کے بعد ہارون رشید اور پھر متوکل نے امام حسین علیہ السلام کی قبر کو دھست کیا۔ امام حسن عسکری علیہ السلام نے ایسے حالات میں کہا، اربعین کے موقع پر ایمان، حسین علیہ السلام کی زیارت ایمان کی نشانی ہے۔ ان کا کتھن ہے کہ مومن کی پانچ نشانیاں ہیں، 51 رکعت نماز جس میں پانچوں وقت کی نماز کے ساتھ ہی نافلہ نمازیں اور آدھی رات کے بعد پڑھی جانے والی تہجد کی نمازیں شامل ہیں۔ دوسری نشانی اربعین کے موقع پر امام حسین علیہ السلام کے قبر کی زیارت۔ تیسری نشانی دائنے ہاتھ میں انگوٹھی پہننا۔ چوتھی نشانی مٹی پر سجدہ کرنا۔ اور پانچویں نشانی بسم اللہ الرحمن الرحیم بلند آواز میں پڑھنا۔ امام حسن عسکری علیہ السلام نے یہ سیکھ دی کہ جس طرح نماز شریعت کا استمبھ ہے، اسی طرح امام حسین علیہ السلام کی قبر کی زیارت ولایت کا استمبھ ہے۔
پری شوتاگن، کارکرم کا سمے یہی پر سماپت ہوتا ہے۔ ہم آپ سب کو امام حسن عسکری علیہ السلام کے شبھ جن دیوس کی ایک بار پھر سے بدائی دیتے ہیں۔
یہ تہران ہے اسلامی گنتنتر ایران کی آواز. شوتاو اب پرستت ہے ہماری سبھا کا انتیم کارکرم آج کل.
آج کل
دوستوں, آج کل میں آپ کا سواگت ہے. آج ہم ایران کی ورتمان گھٹناؤں میں سنچار مادھیموں کی نکاراتمک بھومیکا پر چرچا کریں گے. اختر رضوی کا سلام سویکار کیجیے. دوستوں, یہ بات پوری طرح سے اسپشٹ ہے کہ سنسار میں اپنے ہتوں کو سادھنے کے لیے پشچیمی سرکاروں, وشیش کر امریکہ کا مہتوپورن ہتھ کنڈا اس سمے سوشل میڈیا ہو گیا ہے. سوشل میڈیا یا سائبر اسپیس کے مادھیم سے وہ وشو کے دیشوں کی سرکاروں کو گرانے کا بھی کام کرتے ہیں. یہی کارن ہے کہ امریکہ کی ورچسوادی نیتیوں کے کڑے ورودھی ہونے کے کارن اسلامی گڑتنتر ایران پشچیمی وشیش کر امریکہ کے سمرتھک سوشل میڈیا کے نشانے پر ہے. سن 1979 میں اسلامی کرانتی کی سفلتا کے آرمبھک ورش سے ہی ایران کے ورودھ دشپرچار آرمبھ ہو گئے تھے. یہ دشپرچار ویسے تو پچھلے کئی دشکوں سے جاری تھے, کنتو پچھلے 15 سے یہ کام بہت تیز ہو گیا تھا. اس سمے فارسی بھاشا کے کم سے کم 360 ٹی وی چینل ایرانیوں کی جیون شیلی کو بدلنے کے ساتھ ہی ان کی آستھا کو بھی بدلنے کے لیے دن پرتی دن کاریہ کر رہے ہیں. یہ سنچار مادھیم پرسپر سہیوگ سے ایران کی استھتی کو بھی اسپشٹ اور آشانت دکھانے کی کوششیں کرتے آ رہے ہیں. اس سمے سنچار مادھیم وبھن شیلیوں سے ایران کے ورودھ دشپرچاروں میں ویست ہیں, جن میں ویڈیو, فلمیں اور چتر آدی شامل ہیں. یہ بات پورے وشواس کے ساتھ کہی جا سکتی ہے کہ جس استر پر ایران کے ورودھ سنچار مادھیموں کے دشپرچار کیے جا رہے ہیں وہ وشو کے کسی بھی ایک دیش کے لیے ابھوتپورو ہے. شاید ہی وشو کا کوئی ایسا دیش ہوگا جس کے ورودھ اتنے بڑے پیمانے پر سنیوجت ڈھنگ سے دشپرچار کیے جا رہے ہیں. پچھلے کچھ ورشوں سے یہ ہوتا آ رہا ہے کہ ایران میں اگر کوئی بھی چھوٹی سی گھٹنا گھٹتی ہے تو فارسی بھاشا والے ایران ورودھی چینل اور سنچار مادھیم اس گھٹنا کو بہت بڑھا چڑھا کر پیش کرنے لگتے ہیں. حالیہ دنوں میں ایران میں گھٹنے والی گھٹنا بھی کچھ اسی پرکار کی ہے. سولہ ستمبر کو ایران میں مہسا امینی نامک یوتی کی موت ہو گئی تھی. اس کے ندھن پر لوگوں میں دکھ پایا جاتا ہے. اس گھٹنا کے ماتر کچھ ہی گھنٹے بعد ایران ورودھی فارسی بھاشا کے چینلوں نے بنا کسی آدھار کے اس بات کو پرچلت کرنا آرمبھ کر دیا کہ مہسا امینی کی ہتیا سرکشا بلوں کی ہنسک کاروائیوں کے کارن ہوئی. بہت سے وہ لوگ جنہوں نے اس سماچار پر وشواس کیا وہ کئی شہروں کی سڑکوں پر نکل آئے. مہسا امینی کی مرتیو کے بعد کی جانے والی سواستھ سمبندھی جانچ سے پتہ چلتا ہے کہ اس کو پہلے سے کوئی بیماری تھی اور ان کی مرتیو کسی بھی پرکار کی ہنسا کے کارن نہیں ہوئی. اتنا سب ہو جانے کے باوجود ایران ورودھی سنچار مادھیموں نے واستوکتا کو چھپاتے ہوئے جھوٹ پھیلانے کا کام کیا اور اپدرو کو ہر پرکار سے ٹھنڈا نہ ہونے کے لیے طرح طرح سے ہتھ کنڈے اپنائے. ان ابھوتپورو دشپرچاروں میں سائبر اسپیس میں پریوگ ہونے والے سارے ہی مادھیموں کو پریوگ کر کے ایران اپدرو پھیلانے اور اس کو کھنڈت کرنے کی یوجنا پر کام کیا گیا. یہ سب کام ایک ایرانی یوتی کی موت کو بہانہ بنا کر کیا گیا تھا. اپدرو کے دوران کیے جانے والے دشپرچاروں پر نظر ڈالنے سے پتہ چلتا ہے کہ یہ سب بہت ہی سنیوجت ڈھنگ سے کیا جا رہا ہے. اس دوران بریٹن کی سرکار سے سمبندھت بی بی سی فارسی، سعودی عرب کے بجٹ سے چلنے والا ایران انٹرنیشنل اور بریٹن سے پرسارت ہونے والے منوتو ٹی وی چینل جیسے کئی چینلوں نے ایرانی جنتا کو اکسانے اور اپدرو میں بھاگ لینے کے لیے پریرت کیا۔ تٹست رہنے کی سنچار مادھیموں کی جو نیتی ہے اس کو ان چینلوں نے ایک کنارے رکھ دیا اور اپنی پوری سمبھاوناؤں اور شکتی کے ساتھ ایران کے ورودھ پرچار و پرسار کرنا آرمبھ کر دیا۔ ایران میں کیے جانے والے ویرودھ پردرشنوں کی جھوٹی یا پھر اتیشیوکتی پورن خبروں کو پرسارت کر کے انہوں نے جہاں ایک اور ایران کو اشانت دکھانے کے لیے پریاس کیے، وہیں پر ادھک سے ادھک لوگوں کو اپدرو میں بھاگ لینے کے لیے بھی اکسایا۔ اس دوران سوشل میڈیا پر کچھ ایسے چتر اور ویڈیوز ڈالے گئے جن میں سے ادھکانش یا تو بار بار دکھائے جانے والے تھے یا پھر ان کا سمبندھ ان ویرودھ پردرشنوں سے تھا ہی نہیں۔ ایران کے شتر کے پیسے سے سوشل میڈیا پر چلایا جانے والا یہ منوویگیانک یدھ اب بھی جاری ہے۔ اس میں بہت بڑے پیمانے پر نرادھار اور جھوٹے سماچاروں کو اسلامی گڑتنتر ایران کے ورودھ پرسارت کیا گیا۔ ایران میں حالیہ اپدرو کے بارے میں کیے جانے والے ٹویٹ، کمنٹس اور سوشل میڈیا پر بنائے جانے والے اکاؤنٹس کی جانچ کرنے پر پتہ چلا کہ ان کو اسرائیل، سعودی عرب اور البانیا میں استھت منافقین خلق کے مکھیالے سے سنچالت کیا جا رہا تھا۔ ادھارن سوروپ سی این این نے حال ہی میں اپنی ایک رپورٹ میں بتایا کہ مہسا امینی کے نام کا ہیش ٹیگ 52 ملین بار ٹویٹ کیا گیا۔ ٹیکہ کاروں کے انوسار ان میں سے کچھ ٹویٹ کی جانچ کرنے سے پتا چلا کہ ادھکانش ان میں سے فیک تھے، جن میں روبوٹ کی بھومکا بھی سامنے آئی ہے۔ جانچ پڑتال سے یہ بھی پتا چلا ہے کہ ویرودھ پردرشنوں سے سمبندھت ہیش ٹیگ پر جو لوگ ٹویٹ کرتے ہیں ویسے اکاؤنٹس ہیں جو حال ہی میں بنائے گئے ہیں۔ مہسا امینی کی مرتیو کے بہانے ایران کے ویرودھ دشپراچاروں میں ایران پر مہیلا کے ادھیکاروں کے ہنن کا بھی آروپ لگایا گیا۔ حالانکہ یہ بات کسی سے بھی ڈھکی چھپی نہیں ہے کہ اسلامی کرانتی کے بعد گیان، وگیان، کلا، ساہتیہ، سواستھ اور میڈیکل سائنس سہت وبھن کھیتروں میں ایران نے الیکھنیہ پرگتی کی ہے۔ ایران پر مہیلا ادھیکاروں کے ہنن کا آروپ لگانے والے یہی سنچار مادھیم پشچم، وشیش کر امریکہ میں پولیس کے ہاتھوں ماری جانے والی مہیلاؤں کے بارے میں کچھ بھی نہیں کہتے۔ ابھی حال ہی میں افغانستان میں آتنکی کاروائی میں 25 چھاتراؤں کی ہتیا کر دی گئی، کنتو پشچمی پربھاؤ والے فارسی بھاشی سنچار مادھیموں نے اس اور کوئی بھی دھیان نہیں دیا۔ وہ پوری شکتی کے ساتھ ایران کے ورودھ دشپرچار کرنے میں لگے ہوئے ہیں۔ اسے پتہ چلتا ہے کہ سنچار مادھیم اور ان کے سوامیوں کے لیے مانو ادھیکاروں اور مہیلاؤں کے ادھیکاروں کا معاملہ ایک ہتھ کنڈا ہے جس کو وہ اپنے ہتوں کے انوسار پریوگ کرتے رہتے ہیں۔ جس دیش کے بھی ورودھ یہ دباؤ بنانا چاہتے ہیں اس کے خلاف اس ہتھ کنڈے کا پریوگ کرتے ہیں۔ مہسا امینی کی مرتیو کے بعد آرمبھ ہونے والے اپدرو کے دوران جب لوگوں کو یہ بات سمجھ میں آنے لگی یہ تو دیش کو اشانت بنانے اور اس کے ٹکڑے کرنے کی ایک یوجنا ہے، تو ان پردرشنوں سے عام لوگوں نے سوئم کو الگ کر لیا۔ جب ان سنچار مادھیموں نے یہ دیکھا تو انہوں نے اسلامی گڑتنتر ایران کی چھوی کو بگاڑنے اور لوگوں کو اپدرو میں شامل کرنے کے ادیش سے پریرت کرنے کے لیے جھوٹی خبریں اور جھوٹے ویڈیو پیش کرنے شروع کر دیے۔ ان کے جھوٹ کو اس بات سے سمجھا جا سکتا ہے کہ اس دوران ان سنچار مادھیموں نے کئی یوتیوں کے مارے جانے کی خبر پھیلائے دی، جبکہ پتہ چلتا ہے کہ ان میں سے کچھ تو جیوت ہیں جبکہ کچھ انے دوسرے کارکوں کی وجہ سے مرتیو کا شکار ہوئی، جیسے بیماری یا آتم ہتیا۔ اس کے باوجود عام لوگ اب ان کی باتوں پر دھیان نہیں دے رہے ہیں۔ ایران میں حال ہی میں جو کچھ ہوا اس کے پیچھے ایسے لوگوں کا ہاتھ تھا جو پوری طرح سے پرشکشت تھے اور بہت ہنسک تھے۔ ان اپدرویوں نے جان بوجھ کر نجی اور سرکاری سمپتیوں کو نقصان پہنچایا۔ ان اپدرویوں کے پاس ہتھیار بھی تھے۔ ان کے ہنسک کاموں کو میڈیا نے خوب بڑھا چڑھا کر دکھا کر لوگوں کو ادھک سے ادھک پربھاوت کرنے کا پریاس کیا۔ حالیہ پردرشنوں کے دوران ایران کے سرکشا بلوں نے بہت ادھک دھیرے ایوم سیم کا پردرشن کیا۔ انہوں نے کیول اسی سمے بل کا پریوگ کیا جب دیکھا کہ دوسروں کی جان کے لیے خطرہ اتپن ہو گیا ہے۔ ایران کی اسلامی کرانتی کے ورشٹھ نیتا نے دیش کے سرکشا بلوں کی کاروائی کی سراہنا کرتے ہوئے اس شڈینتر کو وفل بنانے میں دیش کی جنتا کی بھومیکا کی پرشنسا کی۔ آیت اللہ العظمیٰ سید علی خامنائی نے کہا کہ وگت کی انیہ گھٹناؤں کی بھانتی ان گھٹناؤں میں بھی راشٹر سشکت ہو کر ابھرا اور بھوشیہ میں بھی ایسا ہی ہوگا۔ تو دوستوں کارکرم کا سمے یہیں پر سماپت ہوتا ہے، ہمیں اجازت دیجیے۔
یہ تہران ہے اسلامی گنتنتر ایران کی آواز۔ شروتاؤ، ابھی آپ سن رہے تھے کارکرم آج کل، اور اب سمے مکھیا سماچاروں کی سارش کا۔ ایران کی اسلامی کرانتی کے سروچ نیتا نے کہا ہے کہ 13 آبان دشرتا اور امریکہ کے پراست ہونے کا ادھارن ہے۔ راشٹر سنگھ نے اسرائیلی اتگھن کے سماپت کیے جانے کی مانگ کی ہے۔ اتر کوریا نے پرمانو ہتھیاروں کے استعمال کی دھمکی دی ہے۔ شروتاؤ، ہمارا یہ کارکرم آپ نے شارٹ ویو میں 31 میٹر بینڈ برابر 9620 کلو ہرٹز پر سنا۔ ہمیں آشا ہے کہ ہمارا آج کا پرسارن بھی آپ کو اوشیہ پسند آیا ہوگا۔ پتر ویوہار کے لیے ہمارے پتے نوٹ کر لیں۔ بھارت میں ہمارا ای میل ایڈریس ہے hindi@ws.irib.ir، جبکہ تازہ سماچاروں سے اوگت ہونے کے لیے ہماری ویب سائٹ کا پتہ ہے parstoday.com/hi۔ شروتاؤ، ہمارا واٹس ایپ نمبر ہے 00989035065492۔ تو شروتاؤ، اسی کے ساتھ ہمارا یہ کارکرم یہیں پر سماپت ہوتا ہے۔ شبھ کامناؤں کے ساتھ آپ سے ودا چاہتے ہیں۔ خدا حافظ۔Thank you.
بسم اللہ الرحمن الرحیم، یہ تہران ہے